यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 8,243 जना कोरोना संक्रमण मुक्त। संक्रमण मुक्त हुने दर 82.8% पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज थप 5,042 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 68 जनाको मृत्यु। विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइयो। स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउने प्रण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। र पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारी समूहद्वारा 100 सर्वसाधारणको हत्या। नेपालमा आज थप 8,243 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म 484,373 जना कोरोना संक्रमित निको भइसकेको र निको हुने दर 82.8% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थप 5,042 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज 11,471 जनाको नमूना को पीसीआर परीक्षण गर्दा 3,540 जना तथा 5,343 नमूनाको एन्टिजेन परीक्षण गर्दा 1,502 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थप 68 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसमा नेपाली सेनाले यस अगाडिका विभिन्न मितिमा व्यवस्थापन गरेको संक्रमितका शवहरूको संख्या समेत जोड़िएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म 7,799 जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा आएसँगै वीरगंज महानगरपालिका क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालयहरू असार 1 गतेदेखि क्रमिक रूपमा खुल्ने भएका छन्। संक्रमण बढ़दै गएपछि विगत 2 महिनादेखि बन्द भएका वीरगंजका निजी तथा सामुदायिक विद्यालयहरू असार 1 गतेदेखि कक्षा 8 देखि 12 सम्म कक्षा संचालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले जानकारी दिनुभयो। असार 15 गतेपछि भने नियमित रूपमा सबै विद्यालय खुल्ने तयारी भएको महानगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। काठमाण्डु महानगरपालिकाले यही जेठ 25 गते मंगलबारबाट 60 देखि 64 वर्षसम्मका व्यक्तिलाई दिइने कोविड 19 विरूद्धको खोप संचालन गर्ने केन्द्रको नाम तोकेर पठाउन ओडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ। उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल खोपको पहिलो मात्रा दिन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले खोप कार्यक्रम अन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेका लागि त्यसपछि 65 वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा 18 देखि 59 वर्षका व्यक्तिलाई खोप दिएको थियो। अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपाली सेनाका स्वास्थ्य कर्मीहरूको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरू बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको छ। हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी शर्माले मित्र राष्ट्र अस्ट्रेलियाले गरेको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गर्नुभयो। स्वास्थ्य सामग्रीहरू अस्ट्रेलियन एयरफोर्सको जहाज मार्फत आज नेपाल ल्याइएको थियो। डोटीको आदर्श गाउँपालिका 1 चासी गाउँका प्राय सबै नागरिक कोविड 19ले प्रभावित भएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका 85 जनाको कोविड परीक्षण गर्दा 52 जनामा संक्रमण पुष्टि भएको छ। कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ। सिंगो गाउँ नै कोरोना संक्रमणको चपेटामा परेपछि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्। गाउँका अधिकांशलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिले परीक्षण गर्न नै अस्वीकार गरिरहेका गाउँपालिकाका सिनियर अहेब बम बहादुर खड्काले बताउनुभयो। संक्रमित देखिएकामा जटिल खालको स्वास्थ्य समस्या नदेखिएका कारण अस्पताल भर्ना नगरी घरैमा होम आइसोलेशनमा राखिएको सिनियर अहेब खड्काले जानकारी दिनुभयो। नयाँ सोच र सृजनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना भन्ने नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइएको छ। यस अवसरमा एक सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले आजको दिनलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनु भएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले वनस्पति सहितको जीवन प्रणाली वातावरण मैत्री शहरहरू र नदी सफा बनाउनु आवश्यक रहेको सन्देश मार्फत बताउनु भएको छ। नेपाल सरकारका मुख्य सचिव शंकर दास बैरागीले विकास र वातावरण बीच सन्तुलन आवश्यक भएको बताउनु भएको छ। वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा आज जूम प्रविधि मार्फत आयोजना गरेको कार्यक्रममा मुख्य सचिव बैरागीले नेपालले वातावरण संरक्षणमा पुर्याएको योगदानका सन्दर्भमा अन्तर्राष्ट्रिय मंचमा सशक्त रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। सो अवसरमा उहाँले कोविड 19 का कारण स्थगित सगरमाथा संवाद आगामी अक्टोबरमा आयोजना गरिने समेत जानकारी दिनुभयो। कार्यक्रममा वन सचिव डाक्टर प्रेम नारायण कणेलले आगामी आर्थिक वर्षमा 1,50,00,000 बिरूवा रोपण गर्ने गरी मन्त्रालयले कार्यक्रम अघि बढ़ाएको जानकारी दिनुभयो। उहाँले मुलुकको भूभागको करिब 45% वन क्षेत्र हुनु राम्रो पक्ष भए पनि अन्य क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो। त्यसैगरी वीरगंजमा विभिन्न सामाजिक संघ संस्थाहरूले वृक्षारोपण गरेका छन्। ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरद्वारा आज विश्व वातावरण दिवसको अवसरमा अक्सिजन प्रदान गर्ने विरूवाहरू आदर्श नगर क्षेत्रमा रोपिएको छ। यसैगरी माउन्ट एभरेस्ट कराते क्लबले विश्व वातावरण दिवसको अवसरमा हाम्रा वीरगंज प्रकृतिले हराभरा सौन्दर्य वीरगंज नाराको साथ वीरगंजमा वृक्षारोपण गरेको छ। मानव अधिकार तथा शान्ति समाज पर्साले पनि आज वीरगंजको त्रिजुद्ध माध्यमिक विद्यालयमा वृक्षारोपण गर्यो। वातावरण दिवसका अवसरमा काठमाण्डुको बागमती किनारस्थित संयुक्त राष्ट्र संघीय उद्यान क्षेत्रमा वृक्षारोपण गरिएको छ। बागमती सफाई महाअभियानको 421 हप्ताको कार्यक्रम सहित साम्बा काइयो र सिसौं जातका बिरूवा रोपेर दिवस मनाइएको हो। नेपाली सेनाको अगुवाईमा सर्वोच्च शिखर सगरमाथा सहित लोत्से मकालु धौलागिरी पुमोरी र आमा दाब्लम हिमालबाट गत चैत्र 31 गतेदेखि यही जेठ 15 27,671 किलो फोहोर संकलन गरिएको छ। अभियानका क्रममा संकलन गरेको नकुहिने 25,166 फोहोर प्रशोधनका लागि काठमाण्डौ ल्याएर सम्बन्धित संस्थालाई हस्तान्तरणका साथै कुहिने 2,505 किलो सम्बन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको नेपाली सेनाले जनाएको छ। यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेको दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा संलग्न सैनिक टोली र सहयोगी संस्थालाई आज कदर पत्र प्रदान गरेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित कार्यक्रममा प्रबन्ध रथी उपरथी गोकुल भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सुसूचित गराउन मुलुकको अमूल्य नीतिका रूपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक सैनिक सम्बन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताउनुभयो। नेपाली कंग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीको टुंगो लगाएको छ। दलको आज बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर विशीलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष सिफारिश गरेको छ। कर्णालीमा कंग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ। कंग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत विकास र यज्ञबहादुर विशीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष सिफारिश गरेको बताउनुभयो। कर्णाली प्रदेशको मन्त्रीमण्डलमा हाल मुख्यमन्त्री सहित 3 माओवादी 3 स्वतन्त्र मन्त्री छन्। कंग्रेसबाट 2 मन्त्रीको प्रतिनिधित्व भएसँगै कर्णालीमा 8 सदस्यीय मन्त्रीमण्डल बन्नेछ। सरकारले आर्थिक वर्ष 2078-79 को बजेटमा विद्यालयका कर्मचारी र बाल शिक्षकहरूको तलब 15,000 पुर्याउने घोषणा गरेसँगै पर्वतका बाल शिक्षक र कर्मचारीहरू खुशी भएका छन्। न्यून तलब मानमा काम गर्दै आएका कर्मचारी र बाल शिक्षकहरूले सरकारको यो कदमलाई स्वागत गरेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
फलेवास नगरपालिका तीनको त्रिभुवन माध्यमिक विद्यालयमा 22 वर्ष अगाडि कार्यालय सहयोगीको जागिर शुरू गर्दा गंगाधर तिवारीको मासिक तलब 800 थियो। 22 वर्षमा उहाँको तलब बढेर 7500 मात्रै पुगेको छ। अहिले खाइपाई आएको तलब दोब्बर हुनेमा तिवारी आशावादी हुनुभएको छ। लिमिट हान माविका शिक्षक इन्दिरा थापा छेत्रीले महिना दिनसम्म सेवा गरे बापत 6000 रुपियाँ पाउँदै आउनु भएको छ। उहाँको पनि तलब अब 15000 हुनेछ। सरकारको निर्णयले छेत्रीलाई न्याय पाएको अनुभूति भएको छ।
आधार पाउँछौँ बच्चाहरूको, हामीलाई धेरै दिने बच्चाहरूको आधार मान सम्मान हो, अरू केही पनि छैन। त्यो बढेको हातमा परिसकेपछि
सरकारले बाल विकास र विद्यालयका कर्मचारीको तलबका लागि 5,55,00,000 रुपियाँ विनियोजन गरेको छ। स्थानीय तहले एकजनाको कम्तीमा 7,000 दरले पारिश्रमिक थप्नुपर्छ। सरकारको घोषणाबाट खुशी भएका शिक्षक तथा कर्मचारी स्थानीय तहले घोषणा कार्यान्वयन गर्छ कि गर्दैन भन्नेमा शंका गर्छन्। राम माध्यमिक विद्यालय शंकर पोखरीका शिक्षक ललिता शर्मा लामी छाने सरकारले शिक्षकहरूको समस्या अहिले सम्बोधन गरेको छ। सरकारको निर्णय कार्यान्वयन हुनेमा शंका नरहेको जिल्ला शिक्षा समन्वय इकाई पर्वतका प्रमुख उद्यमराज पौडेलले दावी गर्नुभयो।
पालिकाहरूले थप सुविधा दिने गरी 8,000 संघीय सरकारले सोझै सशर्त अनुदान अन्तर्गत दिने र अरू बाँकी 7,000 रुपियाँ स्थानीय पालिकाहरूले थपेर
पर्वतमा 305 बाल विकास केन्द्रका शिक्षकहरू र 389 सामुदायिक विद्यालयका सहायक शिक्षक र कार्यालय सहयोगीहरू साउनदेखि मासिक 15,000 रुपियाँ तलब पाउने प्रतीक्षामा छन्। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँको आज बिहान काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा 84 वर्षको उमेरमा निधन भएको हो। सभापति देउवाले शोक विज्ञप्ति मार्फत उहाँले कंग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धांजली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। कंग्रेसका संस्थापक नेता बीपी कोइराला, सुवर्ण शमशेर, गणेश मान सिंह लगायत शीर्ष नेतासँगको सहयात्रीका रूपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्याउनु भएको थियो। अछामका स्थानीय तहहरूले व्यावसायिक तरकारी खेतीका लागि किसानहरूलाई तालिम दिन थालेका छन्। त्यहाँको मंगलसेन नगरपालिकाले कृषि ज्ञान केन्द्र र कृषि सहकारी संस्थाको सहयोगमा घर घरमै प्राविधिक पठाएर तरकारी खेतीबारे किसानहरूलाई जानकारी गराउन थालेको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
एक मिटर चौडा र डेढ मिटर लामो बेड बनाउनु भनेर सिकेका छौँ।
मंगलसेन छका एकजना किसान तारा रिमाल अछाममा यति बेला संघ प्रदेश स्थानीय सरकारबाट कृषि क्षेत्रका विभिन्न कार्य भइरहेका छन्। मंगलसेन छमा पनि तरकारी खेतीका लागि प्लास्टिक टनेल घर निर्माण, तरकारी खेती गर्ने तरिका किसानलाई जानकारी गराउने काम भइरहेको छ। शिवशक्ति कृषि सहकारी संस्थाले सहकारीमा आबद्ध किसानलाई कृषि ज्ञान केन्द्रको सहयोगमा तरकारी खेती गर्नका लागि सहजीकरण गरिरहेको छ। संस्थाले किसानलाई अभिमुखीकरण समेत गराएको छ। एकजना किसान हरिभक्त भण्डारी।
टमाटर लगाएको छ, टमाटरमा आजभोलि किरा बढी गयो, म यहाँ आएर सबै देखिगया छु। यो म गर्नेतिर छु, जग्गा पनि तमाम छ, पानी पनि तमाम छ, गरौँला भन्ने इच्छा पनि छ।
पछिल्लो समय ओडामा तरकारी खेती गर्नेको संख्या बढ़िरहेको छ। बाहिरबाट तरकारी किनेर खानुभन्दा आफैले काम गर्नुपर्नेमा स्थानीय जागरूक बन्दै गएका छन्। किसानलाई गोलभेडा खेती गर्ने तरिकाबारे जानकारी गराएको मंगलसेन नगर नगरपालिकाका कृषि प्राविधिक तारा प्रसाद भण्डारी बताउनुहुन्छ।
प्रत्येक कृषकहरूको घर घर र टोल टोलमा पुगेर नर्सरी स्थापना गरिसकेको लगतै हामी पिर्न सार्नेछौ। रोग किराहरूदेखि लिएर लगाउने प्रविधि, सिंचाईका कुराहरू, सम्पूर्ण कुराहरू सिकाउने गरिरहेको छौ।
ओडामा कृषि ज्ञान केन्द्रको 5 लाख र सहकारीको 98,000 को सहयोगमा 20 जना किसानलाई र नगरपालिका कृषि शाखाको सहयोगमा 10 जनालाई प्लास्टिक घर सहयोग गरिएको छ। मंगलसिन नगरपालिकाले सदरमुकाम मंगलसिनमा किसानको सहजताका लागि कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गरेको छ। किसानले उत्पादन गरेका वस्तु बिक्री नभए खरिद गरिदिने प्रतिबद्धता समेत नगरको छ। नगर प्रमुख पदम बहादुर बोहरा:
आत्मनिर्भर बन्ने खालको व्यवसायमुखी जसले व्यवसाय शुरूआत गर्छ उसलाई अनुदानको व्यवस्था गर्ने, पुरस्कारको व्यवस्था गर्ने, उसको उद्योग व्यवसायमा के कस्तो सहयोग गर्न सकिन्छ र उसको उत्पादन जो छ त्यो उत्पादन बिक्री वितरण भएन र उनले घाटा खानु पर्ने परिस्थिति आयो भने त्यस्तो परिस्थितिमा नगरपालिकाले जिम्मा लिन्छ।
किसानका लागि समयमै आधुनिक कृषि ज्ञान, सिप प्रविधि, सिंचाई, मलखाद लगायतको व्यवस्था मिलाउन आवश्यक छ। सरकारले गरेका प्रयासलाई आत्मसात गर्दै व्यावसायिक रूपमा अघि बढ्न किसानहरू पनि दृढ संकल्पित भएर लाग्नुपर्छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
बाँकेमा दाना उद्योगमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। नेपालगंज उपमहानगरपालिका 21 रहेको किसान फीड मिलमा रंगरोगन गर्ने क्रममा आज बिहान कम्प्रेसर मेसिन विस्फोट हुँदा मिलमा कार्यरत 12 कलैया उपमहानगरपालिका 19 साविराज मियाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनामा परि घाइते 2 मजदूरको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरीमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बेलौरी नगरपालिका वडा नम्बर 3 गोकुलपुर बजारमा बस्ने 25 वर्षीय सन्तोष चौधरीको आज आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होर्डिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युतको मूल लाइन छुँदा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको एक गाउँमा हतियारधारीहरूले आक्रमण गरी करिब 100 सर्वसाधारणको हत्या गरेका छन्। यगा प्रान्तको एक गाउँमा हिजो राति ती हतियारधारीहरूले सबै घरहरू जलाउनुका साथै ती सर्वसाधारणका हत्या गरेका थिए। घटनालाई आतंककारी हमला भनिए पनि हालसम्म कुनै विद्रोही समूहले घटनाको जिम्मेवारी लिएका छैनन्। श्रीलंकामा गैरातीदेखिको भारी वर्षा र हावाहुरीका कारण कम्तीमा 4 जनाको ज्यान गएको छ भने 7 जना हराइरहेका छन्। वर्षा र हुरी अरू केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न श्रीलंकाको मौसम विभागले नागरिकहरूलाई सूचना जारी गरेको छ। कम्तीमा 5,000 जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने त्यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ। श्रीलंकाका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित भएको बताइएको छ। हुरी र वर्षाका कारण भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको र कैयौं जिल्लामा बाढ़ी गएको बताइएको छ। चीनको हुबेई प्रान्तको वुहान स्थित प्रयोगशालामा कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको चीनले फेरि एकपटक दोहोर्याएको छ। अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् 2019 अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहान स्थित प्रयोगशालाका 3 जनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाई आएको हो। अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाई आउने गरेका छन्। प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुन सक्ने आशंका अमेरिकी अधिकारीहरूले गरेका छन्। यसै विषयलाई लिएर राष्ट्रपति जो बाइडेनले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी 90 दिनभित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिनुभएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नुपर्ने बताएको थियो। पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा थप बल पुगेको छ। यसलाई नै मध्यनजर गरी अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले चीनसँग वुहान स्थित प्रयोगशालाका 3 अनुसन्धानकर्ता सहित कुल 9 जना चिनिया नागरिकको स्वास्थ्य सम्बन्धी विवरण जारी गर्न माग गर्नुभएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म 37,39,252 जनाले ज्यान गुमाइसकेका छन् भने 17,26,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। अमेरिकी वायु सेवा युनाइटेडले सन् 2029 ध्वनि भन्दा पनि तीव्र गति हुने सुपरसोनिक यात्रुवाहक विमानको सेवा शुरू गर्ने बताएको छ। विमान सेवाले त्यसका लागि बूम कम्पनीसँग 15 त्यस्ता विमान खरिद गर्ने सम्झौता गरेको छ। एयर फ्रान्स र ब्रिटिश एयरवेजले सन् 2003 त्यस्तै प्रकारको कंकर्ड विमानलाई सेवाबाट हटाएको थियो। अत्यधिक ध्वनि निकाल्ने र प्रदूषण गर्ने भएकाले सो प्रविधिको विमान 50 अघि नै विकास भए पनि व्यापारिक रूपमा सफल भने हुन सकेको छैन। अब आर्थिक समाचार भुवन आचार्यबाट।
प्रदेश नम्बर एक सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएको छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिर बाबु गुरूङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने गरी तयारी भइरहेको बताउनु भएको छ। गृह जिल्लामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरूङले प्रदेश एक सरकारले आगामी आर्थिक वर्ष 2078-79 लागि करिब 34 अर्बको हाराहारीको प्रादेशिक बजेट ल्याउने तयारी भएको बताउनुभयो। मन्त्री गुरूङले चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने त्यसलाई पूर्ण कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको पनि मन्त्री गुरूङले उल्लेख गर्नुभयो। विगतका अधुरा योजना सम्पन्न गर्न क्रमागत योजनालाई निरन्तरता दिन र थप गौरवका नयाँ योजना समेटेर बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको समेत उल्लेख गर्नुभयो। यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 1.5% बढेको छ। गत साता 2815.39 बिन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता 1.47% अर्थात 41.37 अंकले बढेर 2856.76 बिन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बजार खुलेका 5 मध्ये 3 परिसूचक उकालो लाग्दा नेप्सेले उच्च अंक निर्माण गर्न सफल भएको हो। नेप्सेले नयाँ नयाँ रेकर्ड बनाइरहँदा दोस्रो बजारका लगानीकर्ताहरू उत्साहित भएका छन्। साताको सूचक वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ। यो साता करिब 7,00,000 पटकको कारोबारमा 67.89 अर्ब रूपियाँ भन्दा बढ़ीका 15 किता शेयरहरू किनबेच भएका छन्। यो हालसम्मकै बढ़ी साप्ताहिक कारोबार हो। गत साता 50.77 अर्ब रूपियाँ बराबरको शेयर कारोबार भएकोमा यो साता कारोबार रकम 33.52% वृद्धि भएको छ। गत साताको तुलनामा नेप्सेको कुल बजार पूँजीकरण यो साता 0.5 अर्ब भन्दा बढ़ीले वृद्धि भएको छ। गत साता 39.06 अर्ब रूपियाँ रहेको नेप्सेको बजार पूँजीकरण यो साता बढ़ेर 39.64 अर्ब रूपियाँ पुगेको छ। सल्यानमा माछा मार्ने परम्परागत पेसा संकटमा पर्दै गएको छ। माछाको प्रमुख स्रोत खोला नालामा विषादीको प्रयोग गर्ने र करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढ़दै जाँदा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेसा नै संकटमा परेको हो। जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, बनगाड, कुपिन्डे नगरपालिकाका वादी समुदायहरू जीविकोपार्जनको पुर्ख्यौली पेसाको रूपमा माछा मार्दै आइरहेका छन्। तर पछिल्लो समय माछा पाइन छाडेपछि उनीहरूको पेसा संकटमा परेको र अन्य पेसा अँगाल्न बाध्य भएको वादी समुदायका व्यक्तिहरूले बताएका छन्। पहिले दिनमा 3-4 किलोसम्म माछा मार्ने गरेको भए पनि आज भोलि दिनभर चार्दा पनि मुस्किलले 0.5 किलो माछा मार्ने गरेको शारदा नगरपालिका एक शान्तिनगरका रामु वादीले बताउनुभयो।
अब मौसम। आगामी 24 पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदलिरहे। आज राति प्रदेश नम्बर 1 का 1-2 स्थान तथा भोलि पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 36.5 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज थप 8,243 जना कोरोना संक्रमण मुक्त। संक्रमण मुक्त हुने दर 82.8% पुगेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। आज थप 5,042 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित 68 जनाको मृत्यु। विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइयो। स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउने प्रण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। र पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारी समूहद्वारा 100 सर्वसाधारणको हत्या। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।